اعوذ باللہ من الشیطان اللین الرجیم، بسم اللہ الرحمن الرحیم۔ محترم ناظرین کرام، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ پروگرام قیام سے قیام تک کے ساتھ ایک دفعہ پھر حاضر خدمت ہیں۔ آج جو شخصیت ہمارے پروگرام میں موضوع بحث ہے، وہ ہے چوتھے امام، حضرت امام زین العابدین علیہ السلام کی شخصیت۔ تاریخ ان کے بارے میں کیا لکھتی ہے؟ واقعہ کربلا میں ان کے اوپر کیا گزری؟ قیام مختار کے زمانے میں امام زین العابدین علیہ السلام کے ساتھ کون کون سے واقعات پیش آئے؟ امام نے کہاں زندگی گزاری؟ ان سارے حالات و واقعات پہ روشنی ڈالیں گے ہمارے ساتھ اسٹوڈیو میں موجود مولانا رضوان علوی صاحب۔ آئیے اپنی گفتگو کے سلسلے کو مولانا رضوان علوی کے ساتھ آگے بڑھاتے ہیں۔ السلام علیکم مولانا صاحب۔
علیکم السلام ورحمۃ اللہ۔
مولانا، چوتھے امام، امام زین العابدین، امام سجاد علیہ السلام کی شخصیت، میں یہ چاہوں گا کہ ایک مختصر سا خاکہ امام علیہ السلام کی زندگی کا ہمارے ناظرین کے لیے پیش کریں۔
بسم اللہ الرحمن الرحیم، وبه نستعین، وهو خیر الناصر ومعین۔ امام سجاد کی تاریخ ولادت 5 شعبان 38 ہجری کے، جس پر علماء کا اتفاق ہے۔ آپ کی جائے پیدائش مدینہ، آپ اپنے جد بزرگوار کی شہادت کے وقت کے، جب امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام کی شہادت ہوئی ہے، اس وقت آپ کی عمر 2 سال کی ہمیں ملتی ہے۔ ایک روایت کے مطابق جب امیر المومنین اس دنیا سے رخصت ہونے والے ہیں اور اپنی تمام اولادوں کو جمع کیا ہوا ہے، اس وقت وہاں پر ہمیں امام زین العابدین علیہ الصلوۃ والسلام بھی نظر آتے ہیں کہ امام امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام نے امامان حسنین کی امامت کے بارے میں وصیت فرمائی ہے۔ وہاں پر ہمیں چوتھے امام زین العابدین علی ابن ابی طالب، علی ابن الحسین علیہ الصلوۃ والسلام کے بارے میں بھی ہمیں وہاں ملتا ہے کہ آپ نے آپ کی امامت کے بارے میں وصیت فرمائی ہے۔ آپ امام حسن مصطفیٰ کی وہ 6 ماہ کی خلافت اور 10 سالہ دور امامت میں آپ امام حسن مصطفیٰ کی سایہ عافیت میں رہے، اور پھر امام حسن مصطفیٰ کی شہادت کے بعد وہ 10 سالہ دور کہ جو امام حسین علیہ الصلوۃ والسلام کا ہے، اس وقت سے تو اس وقت سے لے کر تا کربلا آپ اپنے والد بزرگوار کے سایہ عافیت میں رہے۔ کربلا میں آپ کی عمر تقریباً ہمیں 24 سال کے لگ بھگ ملتی ہے کہ آپ وہاں پر 24 سال کے ہیں، اور اس عمر میں آپ نے کربلا کے وہ تمام تر حادثات اور واقعات اپنی آنکھوں سے دیکھے ہیں۔ یہ وہ مقام تھا کہ جہاں پر آپ تک امامت منتقل ہوئی تھی،
یعنی جوانی میں آپ امام،
جی جوانی، اس 24 سال کی عمر میں، اور اس مصیبت کے عالم میں کہ جب امام حسین علیہ الصلوۃ والسلام شہید ہونے جا رہے ہیں، یہ ایک عجیب منظر تھا اور ایک عجیب مصیبت تھی کہ جس کو آپ نے تحمل کیا، اور اس وقت آپ کی امامت کا آغاز ہوا ہے کہ جب خیموں میں آگ لگا دی گئی ہے اور جناب ثانیہ زہرا سلام اللہ علیہ آپ سے وہ ایک مطلب پوچھنے کے لیے آتی ہیں کہ اے بیٹا سید سجاد، ہم یہاں جل کر مر جائیں یا یہاں سے باہر نکل جائیں۔ تو آپ نے پہلی مرتبہ کے جو امامت کے منصب پر فائز ہونے کے بعد جو حکم صادر فرمایا
پہلا
ہے،
پہلا حکم یہ تھا کہ آپ خیموں سے باہر نکل،
بالکل۔
آپ امام سجاد علیہ السلام کے دور کی ابتدا ہی مصیبتوں سے ہوئی ہے،
جی،
تو اس کے بعد جو دور امامت ہے امام سجاد کا، وہ خود کیسا گزرا ہے؟ آیا اس کے اندر کچھ اتار چڑھاؤ ہمیں ملتا ہے کہ اس مصیبت کے بعد کچھ آرام میں بھی وقت گزارا ہو امام نے، یا کچھ دین کی نشر کے لیے، کچھ
امام
علوم
آل
محمد کی نشر کے لیے،
جی
انہوں
جی
نے
جی
کچھ کاوشیں
امام
کی؟
زین العابدین علیہ الصلوۃ والسلام کا جو دور امامت ہے وہ بہت سخت اور کٹھن ہے۔ تاریخ آئمہ اٹھا کے دیکھ لیجئے کہ کسی بھی امام نے اتنا سخت دور نہیں گزارا ہے۔ دیکھیے کہ ابتدائے امامت کہاں سے ہو رہی ہے؟
مصیبت سے،
مصیبت
پریشانی
سے،
سے، جی،
قتل امام حسین سے، کہ جب آپ نیزے پہ اپنے والد کا سر دیکھ رہے ہیں، وہاں سے امامت آپ کی شروع ہو رہی ہے۔ اور پھر اس کے بعد جو سلسلہ جاری ہوگا وہ قید و اسارت، کوفہ اور شام کی جانب روانگی، اور اپنی ناموس کو لے کر جانا۔ یہ خود دور اتنا سخت اور کٹھن ہے कि जिसके बाद किसी इंसान के ज़िंदा रहने की कोई उम्मीद नहीं रहती, कि जो इतने सारे
अच्छा,
मसाइल।
यहाँ पर आप सिर्फ इमामत को जुदा करें और सिर्फ एक 25 साल, 24 साल जवान का
जी।
जिक्र करें
तो देखने वाकई अगर इस तरह से अगर
कि
तसव्वुर किया
हाँ बिल्कुल,
जाए तो ये बार बहुत मुश्किल है कि जिसको उठाया जा
जी
सके।
बिल्कुल, कि आंखों के सामने
आंखों के सामने पूरा खानदान
वालिद
कट
गिरामी
गया
और पूरा
हो।
खानदान कट गया हो, भाई, वालिद, चचा, छोटा भाई,
जी। और
सबका जो
इसकी
है।
जानिब तो आपने इशारा किया कि ये जो शहीद होना है ये तो हमारे लिए मसला ही नहीं है, ये तो हमारी आदतों में से एक आदत है। लेकिन जो बेपर्दगी और जो जो ख़ानदान इस्मत व तहारत की जो बेहरमती हुई है कूफे और शाम के बाज़ार में,
असीर बनाया गया
असीर
उनको,
बनाया
नंगे सर
गया,
लेके जाया गया।
बेपर्दा घुमाया गया, इसको इमाम सज्जाद अलैहिस्सलाम किस तरीके से तहम्मुल करेंगे? यानी ये दौर बहुत सख्त दौर है। और फिर उसके बाद आप देखिए कि हमें इस मुख्तसर से दौर में आपके वो कारनामे नज़र आते हैं, हालांकि बहुत मुख्तसर सा दौर है। नज़र यही आता है कि जंजीर पहने हुए एक शख्स है कि जो मुसीबतों को मारा है, चला चला आ रहा है, माएँ बहनें फूफियाँ साथ साथ हैं। अब इससे कोई उम्मीद नज़र नहीं आती कि ये कुछ करेगा,
बिल्कुल,
यानी इसके अंदर अभी इतनी ताकत ही नहीं है। आमतौर पर लोग यही देख रहे हैं
आम अफराद के लिए तो बाज़ार एक नौजवान
जी
है जो
जी
जिसके पास ना तजुर्बा है, ना बुर्दबारी है, ना सब्र है,
कुछ
और
नहीं,
उसके पास उसके
लेकिन
मिजाज में भी ठहराव नहीं होता
ठहराव नहीं
इस
होता है। लेकिन
नौजवान के।
उसके बावजूद हम देखते हैं कि इस मुख्तसर से वक्त में इमाम अलैहिस्सलाम ने और जनाब ज़ैनब कुबरा सलामुल्लाह अलैहा ने किस तरीके से उस नकाबे इस्लाम को, कि जो उस वक्त की हुकूमत अपने चेहरे पर डाले हुई थी, किस तरीके से उसको नोचा है।
बेशक,
फ़कत एक खुतबा जिसकी वाकई तशरीह करनी चाहिए और तशरीह होनी चाहिए, कि बहरहाल वो खुतबा इतना अजीम खुतबा था कि उस खुतबे के ख़त्म होते ही अब तक यजीद ये कह रहा था, देखिए यजीद ये कह रहा था कि तुम्हारे ख़ानदान को, तुम्हारे भाई को, जनाब ज़ैनब सलामुल्लाह अलैहा की तरफ रुख करके, कि जो तुम्हारे भाई को खुदा ने कत्ल किया है, खुदा ने इनको ये सब जो है मुसीबतें जो है खुदा की जानिब से, अभी तक वो ये कह रहा था। लेकिन जब ये खुतबा ख़त्म हुआ है, जब ये खुतबा तमाम हुआ, इमाम ज़ैनुल आबदीन का खुतबा कि आपने जो वो खुतबा दिया, जब ये खुतबा जैसे ही ख़त्म हुआ है, यजीद अपने इस अकीदे से फिरता हुआ नज़र आ रहा है और समझ गया है कि उसने क्या गलती की है, और फौरन ये इल्ज़ाम ठहराता है कि ये मेरा काम नहीं है, इब्ने ज़ियाद का
इब्ने
काम।
ज़ियाद ने ये काम किया।
यानी शाम में भौंचाल बरपा हो गया, इतना अजीम काम इन दो शख्सियतों ने किया कि आज तक रहती दुनिया तक इंशाअल्लाह ता कायम कयामत ये पैगाम बाकी रहेगा। ये उसी मेहनत का नतीजा है जो इस मुख्तसर से दौर में। फिर हम ये देखते हैं कि जब इमाम अलैहिस्सलाम मदीने वापस आते हैं तो वहाँ पर भी कोई हमें ख़ास अहतमाम नज़र नहीं आता है। ये मुसीबत का मारा हुआ ये इमाम जब वहाँ पहुँचा तो आप देखिए कि कितनी मुसीबत है कि जिस घर में आप रहा करते थे, इमाम हुसैन अलैहिस्सलाम का घर, इमाम हसन अलैहिस्सलाम का घर और मुस्लिम इब्ने अकील का घर, ये मुनहदम कर दिए गए हैं, रहने तक की जगह नहीं है। इमाम खुद फरमाते हैं कि जब हम मदीने में आए हैं तो 15 आदमी ऐसे नहीं थे कि जो हमारी हिमायत कर सके।
हिमायत करते, बिल्कुल।
ये दौर है, कितना कठिन दौर है कि अभी कोई इनकी हिमायत करने वाला भी नहीं है। आप उम्मुल मोमिनीन हजरते उम्मे सलमा के घर आकर रुके हैं, वहीं रहे हैं और फिर वहीं से तमामतर तबलीग का आगाज़ हुआ है। ये दौर इतना घुटन का दौर है कि जिसमें सांस लेने की भी गुंजाइश नहीं है, हर सियासी एतबार से भी और अकायद और इस्लामी सकावत के एतबार से भी घुटन और कठिन दौर है। कि हम देखते हैं कि उस दौर में इमाम सैयद सज्जाद जो है वो किस तरीके से अपनी ज़िंदगी गुजार रहे हैं।
यानी खुद मदीने के जो हालात हैं उस वक्त वो बहुत ही सख्त हैं मुसलमानों के लिए,
जी।
कि मुसलमान उस दौर में सर नहीं उठा सकते। एक ताज़ा कयाम हुआ है कर्बला का, और कर्बला के कयाम के बाद अब अगर कोई भी सर उठाएगा तो उसको अपनी जान का खौफ है,
जी
सर का
जी
खौफ है कि वो या मारा
मारा
जाएगा
जाएगा
या
या
उसको
असीर
असीर बना
कर
लिया
लिया
जाएगा।
जाएगा। जब इमाम
बिल्कुल,
हुसैन जैसी शख्सियत जो मदीने की नामवर और बरजस्ता शख्सियत थी, जब उस तक को कत्ल कर दिया गया तो फिर किसी की कोई मजाल बाकी नहीं रहती है कि वो हुकूमत के खिलाफ सर उठाए, खुसूसन इमाम सज्जाद अलैहिस्सलाम के। अब जब ये मदीने तशरीफ ला चुके हैं, दुश्मन ने उनके गिर्द इतना घेरा तंग कर दिया है कि आने जाने वालों पर भी पाबंदी है, उठने बैठने पर पाबंदी है। आप देखिए جناب زینب،
اس میں معذرت چاہوں گا، مدینے کے دور میں ہم وقفے کے بعد گفتگو کریں گے. ناظرین یہاں ایک چھوٹا سا وقفہ لیتے ہیں، وقفے کے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوں گے، ہمارے ساتھ رہیے گا. ناظرین پروگرام میں ایک دفعہ پھر آپ کو خوش آمدید کہتے ہیں. ہماری گفتگو چل رہی ہے امام زین العابدین امام سجاد علیہ السلام کے موضوع پر. ہمارے ساتھ موجود ہیں مولانا رضوان علیوی صاحب. اپنی گفتگو کے سلسلے کو آگے بڑھاتے ہیں. امام مدینہ تشریف لا چکے ہیں اور مدینہ کے حالات بہت سخت ہیں. ظاہر ہے امام نے کربلا کے بعد پورا سفر طے کیا ہے، اپنے خاندان عترت و طہارت کے ساتھ پورا سفر طے کیا ہے، پورے سفر کی سربراہی کر رہے ہیں، اس لٹے ہوئے قافلے کے سربراہ ہیں امام، اور کربلا سے لے کے شام تک کا سفر ہر شخص جانتا ہے کہ اب یہ کون ہیں، یہ نواسۂ رسول کے فرزند ہیں،
جی
یہ
جی
ان کے جد رسول اللہ ہیں،
جی
ہر شخص ان کو پہچاننے لگ گیا ہے. اب امام چھپ کر بھی اپنے کسی کام کو انجام نہیں دے سکتے
نہیں
مدینہ
دے
میں
سکتے.
واپس
جی
آنے
جی
کے بعد. ان حالات میں امام نے کس طرح زندگی گزاری ہے؟
اگر ہم اس حالت کو دیکھیں تو اب امام کی زندگی کے چند پہلو نظر آتے ہیں کہ امام علیہ الصلوۃ والسلام نے اپنی زندگی میں چند پروگرام کو اجرا کیا ہے، چند پروگرام بنائے ہیں تاکہ اس طرح سے ایک جو ماحول ہے اس وقت کو، جو ماحول حکومت کی جانب سے آیا ہوا ہے، اس ماحول کو توڑا جا سکے. سب سے پہلے آپ نے کیا کام انجام دیا؟ سب سے پہلے وہی ایک کام انجام دیا کہ تبلیغ دین اور ایک درسگاہ کا انعقاد کیا کہ جہاں سے باقاعدہ اسلامی معارف و ثقافت جو ہے وہ اس کا درس دیا جانے لگا کہ اصل چیز جو ہے اسلام کے اندر وہ کیا ہے. اس کے لیے آپ نے دو طریقے اختیار کیے، ایک تو یہ کہ شاگرد بنائیں، ابو حمزہ صومالی جیسے شاگرد، ابو خالد کابلی جیسے شاگرد اور دیگر ہمیں شاگرد میں نظر آتے ہیں لیکن کم تعداد میں ہیں نظر آتے ہیں. ایک تو یہ سلسلہ تھا، اور دوسرا سلسلہ جس کے ذریعے سے امام علیہ الصلوۃ والسلام نے زندگی یعنی جو اپنی زندگی میں رائج کیا وہ کیا تھا؟ وہ اس حکومت وقت کے خلاف ایک طرح کا جہاد تھا کہ جس کو امام نے جو ہے وہ انجام دیا ہے. ہمیں تاریخ، پوری تاریخ اٹھا کے دیکھ لیجئے، آدم سے لے کر خاتم تک کی تاریخ اٹھا کے دیکھ لیجئے کہ جتنا اچھا دعا کے اسلحے کا استعمال امام سجاد نے کیا ہے
کسی
نے نہیں کیا ہے.
بے شک
اس ہتھیار کا استعمال دعا، ہم دیکھتے ہیں کہ لوگ یہ دیکھ رہے ہیں کہ ایک شخص ہے دردوں کا مارا ہے، دکھوں کا مارا ہے، مسجد میں کے کونے میں بیٹھا ہوا دعائیں پڑھ رہا ہے، لوگ متوجہ بھی نہیں ہوتے ہیں، لوگ توجہ بھی نہیں دے رہے ہیں. امام علیہ الصلوۃ والسلام نے دعاؤں کے پیرائے میں اسلامی صحیح معارف کو بیان کیا، اسلامی صحیح ثقافت کو بیان کیا. ہو کیا رہا تھا، کیوں ایسا کیا؟ ہو یہ رہا تھا کہ حکومت وقت، دیکھیے امام علیہ الصلوۃ والسلام کے زمانے میں ایک حکومت نہیں ہے، امام کی زندگی کے کچھ حصے میں ہمیں دو حکومتیں نظر آتی ہیں، ایک طرف اموی حکومت ہے اور ایک طرف زبیری حکومت ہے.
بالکل
دونوں اسلام کا مسئلہ کرنے پہ درپے ہیں، اسلام کو میں بگاڑ پیدا کر رہے ہیں. دونوں یہ چاہتے ہیں کہ فقط نام کا اسلام رہ جائے، نماز روزے تک لوگ محدود ہوں، حج زکوٰۃ بس، باقی اسلام کے جو اصل معارف ہیں وہ ختم ہو کر رہ جائیں. مثلا حجاج ابن یوسف کیا کر رہا ہے؟ حاجی جو جا رہے ہیں مکے کی زیارت کے لیے، حج کے لیے جا رہے ہیں، ان کو روک کر کہتا ہے کہ تم کیا جا رہے ہو اس گھر کے طواف کے لیے؟ اگر تمہیں طواف کرنا ہے تو آ کر خلیفہ کے گھر کا
محل
طواف
کا کرو، اس کے
گھر کا طواف کرو. دوسری جگہ ہم دیکھتے ہیں مدینہ میں کھڑے ہو کے مسجد نبوی میں روضہ رسول کے سامنے کھڑے ہو کے اشارہ کرتا ہے، گستاخی کرتا ہے رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کی شان میں کہ کیا تم لوگ اس بوسیدہ ہڈیوں کا طواف کرنے آئے ہو؟ اگر تمہیں دیکھو، یعنی دیکھیے نظریہ کس طریقے سے نکل رہا ہے کہ اگر تمہیں چاہنا ہے، پوجنا ہے، تمہیں طواف کرنا ہے تو نبی رسول اللہ سے بہتر خلیفۃ اللہ بہتر، یعنی بہتر ہے. وہ رسول اللہ ہو گئے اور وہ جو خلیفہ وقت ہے وہ ہو گئے خلیفۃ اللہ، تو خلیفۃ اللہ کی فضیلت زیادہ ہے، جاؤ جا کے اس کے ہاتھ پاؤں دباؤ اور چومو. تو یہ ماحول پیدا کیا جا رہا تھا उस ज़माने में इमाम तशरीफ़ लाए, इमाम ने दुआओं के पैराए में नहीं सब लोगों को ये बतलाया कि नहीं, इस्लाम क्या है, दीन क्या है, नबी का मकाम क्या है, अहले बैत का मकाम क्या है, फरिश्ते कैसे होते हैं, रिज्क कैसे आते हैं। यानी अगर हम देखें उसमें तो एक मुसलसल हर दुआ एक मौजू है कि जिस पर गुफ्तगू करने के लिए बहुत वक्त दरकार होगा। यानी इस तरीके से इमाम ने दुश्मन की इस पॉलिसी को दबाया है, दुश्मन की जानिब से मुसलसल दबाव बढ़ रहा है और यहाँ से मुसलसल मारिफ को बयान किया जा रहा है। एक काम तो ये था, और एक काम जो जिसको इमाम अली सल्लल्लाहु अलैहि वसल्लम ने मुस्तकिल अंजाम दिया, देखिए वो ज़माना ऐसा था कि जब वाकए करबला को बयान करना ममानियत
पाबंदी है उसके ऊपर,
हुकूमत के ख़िलाफ़ बगावत, अगर आपने या हुसैन कह दिया या इमाम हुसैन के नाम पर कोई बात कह दी तो समझिए आप बागी हो गए। हमें क्या मिलता है, अभी तक रस्मियत आशूरा नज़र नहीं आ रही है हमें, फरहंग अहले बैत में, सकाफत अहले बैत में हमें अभी तक आशूर की कोई
रस्मियत नजर नहीं आ रही,
रस्मियत
बिल्कुल
नज़र नहीं आ
रस्मी
रही,
तौर पे उसका इजरा नहीं
इजरा
होता
नहीं
है,
है,
इमाम
लेकिन
हुसैन का गम नहीं
इमाम
माना
अलैहि
जाता। जी
सलातो सलाम ने उसको अपने कंधों पर लिया, उस अहम तरीन जिम्मेदारी को, उस भारी जिम्मेदारी को अपने कंधों पर लिया। तरीक़ाकार क्या हुआ, अब जहाँ जाते हैं गिरिया करते हैं, पानी को देखते हैं गिरिया करते हैं, बाजार में जाते हैं गिरिया करते हैं, ताकि लोगों के दिलों से इमाम हुसैन अलैहिस्सलाम की वो कुर्बानी महव ना हो, ताकि वो अजीम कुर्बानी और वो अजीम
बेशक
मकसद कि जिसको कि जिसका मकसद इस्लाम का तहफ्फुज़ था, वो मकसद भी लोगों की आंखों से ओझल ना हो। हम देखते हैं कि ये बहुत, यानी इसमें हमें बहुत ज़्यादा वाक़यात नज़र आते हैं, और इमाम की मकातिल वगैरह में यही लिखा है कि इमाम की सारी ज़िंदगी इस गम को मनाते हुए हो गई, ना बतौर रस्मी, बल्कि अब हर जगह पर जब भी आप जाते हैं इसको रस्मियत देते चले जा रहे हैं। कभी कुछ देखते हैं तो गिरिया करते हैं, पानी देखते हैं तो गिरिया करते हैं, कभी किसी जानवर को ज़िबा करते हुए देख लिया तो गिरिया करते हैं। तो इस तरीके से इमाम अलैहिस्सलाम ने दुश्मन की उस पॉलिसी को तोड़ के रख दिया कि अब दुश्मन बाकायदा घुटने टेकने पर मजबूर हो गया, बाकायदा आकर इमाम अलैहिस्सलाम को रस्मियत दी है। यानी हम देखते हैं तारीख़ के अंदर हमें उमवी खलीफा उमर इब्न अब्दुल अज़ीज़ आते हैं और आकर इमाम अलैहिस्सलाम को बाकायदा रस्मियत देता है, बतौर फ़कीह इमाम अलैहिस्सलाम को सामने लेकर आता है कि जिस तरीके से दूसरे फ़कीह हैं, एक ये भी फ़कीह है,
इमाम सज्जाद भी
इमाम
फकीर
सज्जाद
हैं।
अलैहिस्सलाम भी फ़कीह है। तो इस तरीके से इमाम ने उस वक्त के दौर का मुकाबला किया कि जो बाकायदा सियासी तौर पर भी एक कहना चाहिए घुटन का माहौल था, और सकाफती तौर पर भी एक घुटन और एक तरह से इस्तराब का माहौल था कि जहाँ अहले बैत के चाहने वाले कत्ल इमाम हुसैन के बाद बिखर चुके हैं, जो चाहने वाले थे वो शहीद हो गए, और जो वैसे चाहने वाले थे जो दूर से देखते थे इमाम को सलाम करते थे, वो भी अब दूर हो चुके हैं। इमाम अलैहिस्सलाम ने एक काम किया, उन सबको आहिस्ता आहिस्ता करके जमा किया मुख्तलिफ अंदाज से, कभी इल्मी कहना चाहिए दर्स होता तदरीस के लिहाज से कि अपने असहाब में इजाफ़ा फरमाया और अपने शागिर्दों में इजाफ़ा फरमाया कि जिसका सिलसिला आज तक जारी है।
एक सवाल और यहाँ पे करना चाहूँगा जो बहुत देर से मेरे जहन में घूम रहा है।
बिस्मिल्लाह
इमाम अलैहिस्सलाम ने ये जो रविश अपनाई, ये एक हम इसको एक सियासी पहलू भी कह सकते हैं इमाम का, कि इमाम की सियासत ये थी उस वक्त कि इमाम ने इबादत और दीन के ज़रिए आइम्मा अलैहिस्सलाम की सियासत का तरीक़ा बताया कि
जी जी
ये भी हमारी सियासत का हिस्सा
जी
है।
जी जी
उसी दौर में अब्दुल्ला इब्न ज़ुबैर का क़याम है,
जी जी
उसी दौर में मुख्तार का क़याम है।
जी
अब्दुल्ला इब्न ज़ुबैर पे हमने गुफ्तगू की उलमाए कराम से कि अब्दुल्ला इब्न ज़ुबैर ठीक है, उसका क़याम तख्त के लिए था, ताज के लिए, ना कि खुदा के दीन के लिए, लेकिन क़याम मुख्तार तो आप उसमें किसी को कोई शक और शुबा नहीं है कि वो था ही इमाम हुसैन अलैहिस्सलाम के खून के इंतकाम लेने के लिए।
जी जी
इमाम के फ़र्जंद हैं
जी
और एक इमाम का सहाबी खून का इंतकाम लेना चाह रहा है इमाम के, लेकिन इमाम वहां पर नजर नहीं आते, खामोशी नजर आती है।
ये बिल्कुल जैसा
क्या वजह है?
आपने अभी अर्ज़ किया कि इमाम अलैहिस्सलाम की वो बसीरत है, जिसे हम कहें सियासी बसीरत है। अभी देखिए मैंने आपसे अर्ज़ किया कि अभी आशूर के आंसू खुश्क नहीं हुए हैं, वो मारका कि जो अहले बैत पर गुजर गया, वो मुसीबत जो अहले बैत पर गुजर चुकी वो अभी ख़त्म नहीं हुई है। एक तरफ हम देखते हैं क्या हुकुम, कौन सी हुकूमत है, उमवी हुकूमत है, मरवानियों की हुकूमत है, दूसरी तरफ जुबैरी हुकूमत है। दोनों हुकूमतें बावजूद ये कि इख्तलाफ रखती हैं आपस में, एक दूसरे पर हमला भी हो रहा है, लेकिन इस बात में इश्तराक रखती हैं कि किसी न किसी तरीके से अहले बैत को अजियत दी जाए, उनको आगे नहीं बढ़ने देना। ऐसे मौके पर इमाम अलैहिस्सलाम ने जो रविश या जो पॉलिसी इख्तियार की है वो क्या है कि अपने तमाम उमूर अपने चाचा को दे दिए, मोहम्मद हनफिया को
बिल्कुल
तमाम उमूर उनके हवाले कर दिए और उनको अपना वली और वाली करार दे दिया, और आप एक मरतबा खामोश होकर बैठ जाते हैं। मुख्तार का जो ताल्लुक है, अमीर मुख्तार का ताल्लुक डायरेक्ट इमाम
यानी बराह
सज्जाद से
रास्त इमाम से नहीं है, मोहम्मद
नहीं
इब्ने
है,
हनफिया
मोहम्मद
से,
हनफिया
और
से,
मोहम्मद इब्ने हनफिया सारे मामलों को देख रहे
सारे
हैं इमाम
मामलों
के।
को तय कर रहे हैं और वहीं से जो कुछ जो उनको अहकाम लेने हैं, इमाम ने क्योंकि अपना मोरद एतमाद जाना है तो उनको अपना वली व वारिस करार दिया है, वहीं से तमाम अहकाम सादिर होते हैं, जारी होते हैं।
यानी बहुत अच्छा नुक्ता है, जो लोग ये एतराज़ करते हैं कि मोहम्मद इब्ने हनफिया एक अलग रविश पे, एक अलग रास्ते पे काम कर रहे थे, और इमाम सज्जाद का रास्ता अलग था, और उस इस चीज़ को, इसकी दलील इस चीज़ को बनाते हैं कि फिर मुख्तार आए और उन्होंने एक जब भी मामला तय किए वो मोहम्मद इब्ने हनफिया से किए,
हनफिया से,
इमाम सज्जाद के
जी जी
पास
जी
नहीं
जी
है।
जी
तो नहीं, ये इमाम अलैहिस्सलाम की सियासी और बसीरत थी,
जी जी
और वो अहले बैत अलैहिस्सलाम की जान माल इज्जत आबरू की हिफाजत करना चाह रहे
जी
हैं। अब
जी
जबकि इतना बड़ा सानिया यहाँ पर पेश यानी हो चुका है, इमाम हुसैन अलैहिस्सलाम की शहादत और उनके असहाब की शहादत, उसके बाद ये बहुत ही बसीरत के साथ और बहुत ही ज़्यादा दयानत और सियासत के साथ इमाम अलैहिस्सलाम ने अपने कदम आगे उठाए। हमें चाहिए कि हम इससे, इन वाकयात से इबरत हासिल करने की कोशिश करें और अपनी ज़िंदगियों में इन वाकयात के असरात लाने की कोशिश करें, ताकि जब ज़िंदगी के किसी मोड़ पर हम किसी मुश्किल और परेशानी का शिकार हों तो नाज़रीन कराम इन हस्तियों के तुफैल हमें भी इन परेशानियों और सख्तियों, इन मुश्किल से निजात मिले। प्रोग्राम का वक्त ख़त्म हुआ चाहता है। अपने मेहमान मौलाना रिजवान अलवी साहब के बहुत शुक्रगुजार हैं कि उन्होंने हमें अपना कीमती वक्त दिया। आपसे इजाज़त चाहते हैं, अपना बहुत ख्याल रखिएगा, खुदा हाफिज़।